بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ پارٹ ون ہے. آج ہم کتاب داستان امیر حمزہ کی چوتھی جلد امیر حمزہ میدان جنگ میں ریکارڈ کر رہے ہیں. یہ کتاب کرتبہ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. اس کے مصنف مقبول جہانگیر ہیں. مزید کتب کی ریکارڈنگ کے لیے اس نمبر پر رابطہ کریں 03212138225 یا ہماری ویب سائٹ وزٹ کریں www.kartaba.org www.qurtaba.org. تو آئیے سنتے ہیں پارٹ ون. بختک کی شرارت. عمرو عیار نے جب امیر حمزہ کو یہ خبر دی کہ شہزادی مہر نگار زندہ سلامت ہے تو وہ بے حد خوش ہوئے. عمرو کو گلے سے لگایا اور 10,000 اشرفیاں انعام میں دی. اس کے بعد دوستوں سے مشورہ کرنے لگے کہ اب کیا کرنا چاہیے. عمرو نے کہا آپ بالکل فکر نہ کریں, میں ان بدماشوں کی وہ درگت بناؤں گا کہ آئندہ ایسی حرکت کرنے کی ضرورت نہیں کریں گے. سب لوگ کالے رنگ کے ماتمی کپڑے پہن کر شہر مدائن کے اندر چلیں اور اپنی شکلیں ایسی بنا لیں کہ جو دیکھے یہ سمجھے کہ انہیں شہزادی کے مرنے کا بڑا رنج ہے. جب جنازہ آئے گا تب میں آپ کو تماشا دکھاؤں گا. سب نے عمرو یار کی اس تدبیر کو پسند کیا. امیر حمزہ, لندھور, بہرام, سلطان بخت مغربی, آدھی پہلوان اور مقبل وفادار نے کالے کپڑے پہنے اور آنکھوں سے آنسو بہاتے میدان میں داخل ہوئے. دیکھا کہ شہر میں کوہرام مچا ہوا ہے, دکانیں اور بازار بند ہیں اور لاکھوں مرد, عورتیں, بچے, بوڑھے سڑکوں کے دونوں جانب جنازے کے انتظار میں کھڑے ہیں. ہر طرف سے رونے دھونے کی اور بین کرنے کی آوازیں آ رہی ہیں. امیر حمزہ اور ان کے ساتھی نوشیروان کے محل میں پہنچے تو وہاں بھی یہی حال تھا. بادشاہ اور درباریوں نے سیاہ لباس پہن رکھا تھا اور آنکھوں پر رومال تھے. نوشیروان نے امیر حمزہ کو چھاتی سے لگایا اور بھراتی ہوئی آواز میں کہا صبر کرو, قدرت کو یہی منظور تھا. شہزادی مہر نگار اس دنیا سے رخصت ہو, ہم تمہاری شادی کسی اور سے کر دیں گے. امیر حمزہ گردن جھکائے بیٹھے رہے لیکن دل ہی دل میں بادشاہ کی اس اداکاری پر ہنستے تھے. تھوڑی دیر بعد نوشیروان نے محل میں حکم بھیجا کہ شہزادی کا جنازہ باہر لایا جائے. مالکہ کے پاس بادشاہ کا یہ حکم پہنچا تو اس نے مصنوعی جنازہ بھجوانے کی تیاریاں شروع کی اور بختک کی ماں سکرگار کو تلاش کرنے لگی, مگر اس کا کہیں پتہ نہ چلا. آخر ایک لونڈی نے سکرگار کی لاش باغ کے اندر پتوں کے ڈھیر کے نیچے دبی ہوئی دیکھی اور مالکہ کو اطلاع دی. سکرگار کی لاش دیکھ کر ملکہ کے حواس گم ہو گئے. دل میں کہنے لگی یہ تو بہت برا ہوا, اس بڑھیا کو کس نے مارا, ضرور اس میں کوئی بھید ہے. یہ کہ ایک ایک تدبیر اس کے ذہن میں آئی. شہزادی مہر نگار کی فرضی لاش کے لیے جو تابوت بنایا تھا اس میں ملکہ نے سکرگار کی لاش کو بند کیا اور اس طرح مہر نگار کا جنازہ محل سے باہر آیا. پھر ملکہ نے بختک کو بلا کر اس سے کہا تیری ماں سکرگار کو کسی دشمن نے مار ڈالا ہے اور ہم نے اسی کی لاش اس تابوت میں بند کر رکھی ہے. یہ سن کر بختک کے دل کی دھڑکن بند ہو گئی. سمجھ گیا کہ حرکت سوائے عمرو عیار کے اور کوئی نہیں کر سکتا. پھر اسے خیال آیا کہ اگر کسی نے تابوت کھول کر دیکھا اور اس میں شہزادی مہر نگار کی بجائے سکرگار کی لاش پڑی پائی تو شہر میں غدر مچ جائے گا. اب ایسی ترکیب کروں کہ کوئی شخص تابوت کھولنے نہ پائے. اس نے اپنے قبیلے کے آدمی کو حکم دیا کہ تابوت کی حفاظت کریں اور کسی غیر شخص کو قریب نہ آنے دیں. بختک کے آدمی ننگی تلواروں کی حفاظت میں تابوت کو بڑے بازار میں لے گئے. بختک خود بھی سب سے آگے ماتم کرتا ہوا چل رہا تھا. ادھر عمرو نے جنازہ آتے دیکھا تو جھٹ ایک سپاہی کا بھیس بدلا اور بارود کی بنی ہوئی چھچوندرے ایک بڑی سی ٹوکری میں چھپا کر بختک کے آدمیوں میں گھل مل گیا. وہ دھکم پہل کرتا ہوا بختک کے قریب جا پہنچا اور چپکے سے ایک چھچوندر جلا کر اس کے گریبان میں ڈال دی. بختک رونا پیٹنا سب بھول گیا اور آگ بجھانے کے لیے بے تحاشا ایک اس کی طرف دوڑا اور پانی میں کود گیا. اب انہوں نے جلدی جلدی کئی چھچوندریں چھوڑی. بختک کے سپاہی اپنے کپڑوں کو آگ سے بچانے کے لیے تتر بتر ہو گئے اور انہوں نے تابوت بھی زمین پر پٹک دیا. عمرو نے آگے بڑھ کر تابوت کا ڈھکنا کھولا اور لوگوں نے دیکھا کہ اس میں شہزادی مہر نگار کے بجائے بختک کی ماں سکرگار کی لاش بند ہے. تو شیروان اس لاش کو دیکھ کر ایسا بدحوس ہوا کہ اس کے رومال میں سے پیاز کی ایک گٹھڑی نکل کر زمین پر گر پڑی. اس نے یہ گٹھڑی رومال میں چھپا رکھی تھی. جب وہ رومال آنکھوں کے قریب لے جاتا تو اس کی آنکھوں سے پانی بہنے لگتا. لوگ سمجھتے کہ بادشاہ رو رہا ہے. اسے روتا دیکھ کر دوسرے بھی رونے لگتے. عمرو نے کہکا لگا کر کہا بادشاہ سلامت یہ باتیں آپ کی شان کے خلاف ہیں. اور شیروان نے شرم سے گردن جھکا لی. کہنے لگا ये सब इस बदमाश बख्तक की शरारत है। उमरा अयार कुछ और कहने का इरादा कर रहा था कि मीर हमजा ने उसे डांटा, खबरदार बादशाहों के सामने ऐसी बातें नहीं करते। बादशाह ने ताबूत उठाकर बख्तक के घर भेज दिया और लोगों को हुक्म दिया कि अपने अपने घर को चले जाए। नौशेरवा ने अमीर हमजा को हलत अता की और महल में जाकर शहजादी मेहंदीगार को गले से लगाया। उमरों ने शहर में मनादी करा दी कि शहजादी जिंदा सलामत है। बख्तक की माँ सकरगार मर गई है। जो लोग रोना पीटना चाहें वो बख्तक के मकान पर जाएं। इस वाकये के कई दिन बाद अमीर हमजा ने नौशेरवा की खिदमत में उमरों अयार को यह पैगाम देकर भेजा कि अब शादी में क्या देर है। उमरों ने जब बादशाह को यह पैगाम दिया तो वो सोच में पड़ गया, फिर कहने लगा, हमजा से कहो कि 40 दिन बाद शादी कर देंगे, अभी हमें सामान तैयार करना है। ये सुनकर उमरो हंसा और हाथ बांधकर बोला, अरे जा, आप सात सल्तनतों के बादशाह हैं, आपके खजाने में किस चीज की कमी है। नौशेरवा ने बुजुर्ग महल से मशवरा किया और बुजुर्ग महल ने एक रुका अमीर हमजा के नाम लिखा कि 30 दिन बाद तुम्हारी शादी शहजादी मेहनिकार से कर दी जाएगी। अमीर हमजा ये रुका पढ़कर बहुत खुश हुए और एक एक दिन बेचैनी से गिनने लगे। उधर बख्तक नामुराद ने जब ये खबर सुनी कि बादशाह एक महीने बाद शहजादी मेहनिकार की शादी अमीर हमजा से कर देगा तो उसके तन बदन में आग लग गई। इसी वक्त घोड़े पर सवार होकर नौशेरवा के महल में गया और कहने लगा, हुजूर, अगर शहजादी की शादी अमीर हमजा से हो गई तो आप सारी दुनिया में बदनाम हो जाएंगे। हर मुल्क का बादशाह कहेगा कि नौशेरवा ने एक मामूली अरब से अपनी बेटी ब्याह दी, इससे आपकी धाक खत्म हो जाएगी और मुमकिन है कि राया भी बगावत कर दे। और बख्तक ने ऐसी बातें की कि नौशेरवा डर गया। दिल में कहा कि बख्तक वाकई सच कहता है, अमीर हमजा की शादी किसी तरह भी मेहनिगार से न होनी चाहिए, इसमें मेरी बदनामी है। लेकिन अब तो शादी का वादा कर चुका था और वादे से फिर जाना बादशाहों की शान के खिलाफ है। उसने बख्तक से कहा, तुम ही कोई तदबीर सोचो, मैं तो अमीर हमजा को जुबान दे चुका हूँ। हुजूर, तदबीर मैंने सोच ली है, आज से 3 दिन बाद आप दरबार आम लगाने का हुक्म दें और उसमें अमीर हमजा को भी बुलाएं। मैं अपने चंद आदमियों को सिखा पढ़ाकर भेजूंगा और इंसाफ की जंजीर फैलाएंगे। आप उनको दरबार में बुलाकर पूछिएगा कि तुम कौन हो और तुम किसने तुम पर जुल्म किया है। वो कहेंगे, हम सल्तनत हफ्त मुल्क से आए हैं। वहाँ के बादशाहों ने यह खबर सुनकर के नौशेरवा एक मामूली अरब को अपना दामाद बनाना चाहता है, आइंदा खराज अदा करना बंद कर दिया है और कहते हैं कि अब हम नौशेरवा की इताअत नहीं करेंगे। अगर नौशेरवा हमसे हराज लेना चाहता है तो अपने दामाद हमजा को हमसे जंग करने के लिए भेजे। अगर हमजा जीत गया तो हम हमेशा के लिए नौशेरवा के गुलाम बन जाएंगे। मुझे यकीन है कि हमजा का खून ये बातें सुनकर गुस्से से खोल उठेगा और वो इन बागी बादशाहों से जंग करने के लिए जाएगा। आप खुशी खुशी उसे इजाजत दे दीजिएगा और अपने फौजी सरदार कारन को भी उसके साथ भेजिएगा। कारण अमीर हमजा का जाने दुश्मन है, मैं उसे जहर की शीशी दूंगा और कहूंगा कि मौका मिलता ही अमीर हमजा को पिला दे। ये जहर ऐसा खतरनाक है कि अगर 100 मन दूध में उसका एक कतरा डाल दिया जाए तो दूध का रंग स्याह पड़ जाता है। इसके अलावा आप हफ्त मुल्क के बादशाहों के नाम हत लिखकर भी कारून को दीजिएगा। हत में यह मजमून हो कि मौका पाते ही हमजा को मौत के घाट उतार दिया जाए। नौशेरवा ये सुनकर बड़ा खुश हुआ, बख्तक की पीठ ठोंकी और वादा किया कि हम ऐसा ही करेंगे। तीसरे दिन बादशाह ने एक आम दरबार लगाया, अमीर हमजा और उसके दोस्तों को खास तौर पर बुलाया और उनकी खूब आवभगत की। बादशाह ने अपने हाथ से शरबत का एक प्याला भरकर अमीर हमजा को दिया और उसे पीना ही चाहते थे कि जंजीरें अदल के साथ बनी हुई घंटियां जोर जोर से बजने लगी। नौशेरवा ने कहा, फरियादियों को फौरन में हमारे हुजूर हाजिर किया जाए। चौकीदारों ने 5 आदमियों को बादशाह के सामने पेश किया। उनके कपड़े फटे हुए थे, सरों पर हाक पड़ी हुई थी और हाथ पांव पर जख्मों के निशान थे। नौशेरवा के सामने ये लोग सजदे में गिर गए और धाड़े मार मार कर रोने लगे। बादशाह ने कहा, तुम लोग कौन हो और तुम्हारी ये हालत किसने बनाई? हम उसे ऐसी सजा देंगे कि उसकी 7 पुश्तें याद रखेंगी। इन लोगों ने कहा, हम हुजूर के हुक्म से हफ्त मुल्क गए थे और वहाँ के बादशाहों से हराज मांगा था, मगर उन्होंने हराज देने से इनकार कर दिया और कहा कि तुम्हारा बादशाह बहुत जलील है और अपनी शहजादी की शादी एक मामूली अरब से कर रहा है। ऐसे जलील बादशाह की इताअत करने के लिए हम तैयार नहीं, निकल जाओ यहाँ से। नौशेरवा तख्त से उठकर खड़ा हो गया और उसके खड़े होते ही तमाम हाजरीन भी उठ खड़े हुए। बादशाह ने गरज कर कहा, फौजों को तैयारी का हुक्म दिया जाए, हम खुद हफ्त मुल्क के बादशाहों को सजा देने के लिए जाएंगे। अमीर हमजा ने शरबत का प्याला हाथ से रख दिया और अदब से बोले, आलिजा, जब तक आपका ये हादम जिंदा है आपको खुद कहीं जाने की जरूरत नहीं। मुझे हुक्म दीजिए कि लश्कर लेकर जाऊं और बागियों को सजा दूं। शेरवा ने मेरी हमजा की तरफ देखा और कहा, नहीं, बार बार तुम्हें लड़ाई के लिए भेजते हुए हमें शर्म आती है। तुम अपनी शादी का इंतजार करो, हम जंग करने जाते हैं। जहाँ पना ये आप क्या फरमाते हैं? मेरी जान आप पर कुर्बान, मैं कसम खाता हूँ की जब तक हफ्त मुल्क के बादशाहों को खौफ ना सजा ना दूंगा, शादी ना करूंगा। और अगर मैं लड़ाई में काम आ गया तो हुजूर को इख्तियार है कि शहजादी की शादी जिससे जी चाहे कर दे। नौशेरवा सर झुकाकर गौर करने लगा। फिर बुजुर्ग मैं से पूछा, आप क्या कहते हैं, अमीर हमजा को लड़ाई में भेज दिया जाए? जी हाँ, यही बेहतर है, बुजुर्ग मैं ने जवाब दिया। मगर ये मुनासिब होगा कि वो अपने किसी दोस्त को मैदान में छोड़ जाए ताकि शहजादी को दुश्मन किसी किस्म का नुकसान न पहुंचा सके। मेरी भी यही ख्वाहिश है, अमीर हमजा ने खुश होकर कहा। अगर जहाँ पर ना इजाजत दें तो मैं अपने अजीज दोस्त बहराम को मदायन में छोड़े जाता हूँ। बुजुर्ग महर की तजवीज से शेरवा घबरा गया। चोर नजरों से बख्तर की जानब देखा। उसने इशारा किया कि तजवीज को मानने से इनकार कर दीजिए, मगर बादशाह इनकार न कर सका और ये तजवीज मान ली कि अमीर हमजा की गैर हाजिरी में बहराम शहजादी महर निकाल के महल की हिफाजत करेगा और बहराम की इजाजत के बगैर कोई गैर शख्स महल में कदम न रख सकेगा। अब नौशेरवा ने अपने एक फौजी सरदार कारून को तलब किया। ये 6 फुट लंबा मोटा दादा स्याह फाम हबशी था। अपने सिवा दुनिया में किसी और को न बहादुर समझता था न पहलवान जानता था। हबशी होने के बावजूद अपने आप को बड़ा खूबसूरत समझता था। बादशाह ने अमीर हमजा से कहा, यह हमारा फौजी सरदार कारून है, ये 12,000 सिपाहियों के साथ आपके साथ जाएगा। अमीर हमजा ने गौर से कारून की तरफ देखा और कहा, मुझे शख्स मक्कार और दगाबाज नजर आता है, ऐसे न हो के रास्ते में धोखा करे। तुम्हें पूरा इख्तियार है ये ऐसी सूरत में जो सजा चाहो उसे देना। नौशेरवा ने कहा, ठीक है, मैं आपकी 2 खताएं माफ करूंगा लेकिन 3री खता माफ न करूंगा। मुझे मंजूर है जनाब, कारून ने कहा। अगर आप फरमाए तो मैं लिखकर देने को तैयार हूँ। हाँ लिख दो, उमरों ने कहा। और कारण ने इसी वक्त हिरन की खाल पर ये इबारत लिख कर दी और अमीर हमजा के हवाले कर दी, मेरी 3री हता माफी के काबिल न होगी। इसको कोल करार के बाद अमीर हमजा दोस्तों के साथ अपने लश्कर में आए। सभी की तैयारियां शुरू की और चीन के बादशाह बहराम को मदायन शहर में शहजादी निगार की हिफाजत के लिए छोड़ा। इतने में उमरों यार एक अर्जी लेकर आया अमीर हमजा के पास। उसमें लिखा था, भाई हमजा, ऐसा मालूम होता है कि तुम्हारे दिमाग में फिर फुतूर आ गया। क्या तुम इतना नहीं समझ सकते कि सब शरारत इसी बदबख्त की है? इस मरतबा उसने ऐसी चाल चली कि तुम्हारा दोबारा मैदान में आना दुश्वार है, और अगर तुम आ भी गए तो इतनी देर में शहजादी महर निगार बुढ़िया हो जाएगी। हफ्त मुल्क का सफर और वहाँ के बादशाहों से लड़ाई एक आध दिन में खत्म न होंगी, न जाने कितने बरस लग जाएंगे। ये खुदा ही को मालूम है कि कौन जिए और कौन मरे, इसलिए इस आदम को इजाजत हो कि अपने घर मक्के चला जाए और बकिया वक्त अल्लाह अल्लाह करने में गुजारे। अमीर हमजा ये अर्जी पढ़कर हूँ फंसे और उमरों को समझाने की कोशिश की, मगर वो किसी तरह जाने के लिए तैयार न हुआ। आखिर दंग आकर अमीर ने मक्के जाने की इजाजत दे दी। उन्होंने अपना सामान बांधा और सबसे गले मिलकर रुखसत हुआ। मौत का कमरा। अमीर हमजा अपने लश्कर को लेकर हफ्त मुल्क की जानिब रवाना हुए। कारण में 12,000 सिपाहियों के साथ उनका लश्कर कारण में 12,000 सिपाहियों के साथ उनके लश्कर में शामिल था। 8वें दिन ये लश्कर एक ऐसे रेगिस्तान में पहुंचा जहां आदम था न आदमजात, न साया न पानी। जमीन पर हर तरह रेत ही रेत और आसमान पर चमकता हुआ सूरज। अमीर हमजा ने कारण से पूछा, क्या तुम्हें इस रेगिस्तान से गुजरना पड़ेगा? ये तो आपकी मर्जी पर है, कारण ने जवाब दिया। आप देख रहे हैं कि यहाँ से 2 रास्ते हफ्त मुल्क की जानिब है। एक रास्ता 20 रोज का और दूसरा 3 रोज का है। दूसरे रास्ते पर चलें तो हम 3 दिन बाद हफ्त मुल्क ये पहले शहर में पहुंच जाएंगे, लेकिन मुश्किल ये है कि रास्ते में पानी का एक कतरा भी नहीं मिलेगा। पानी का जहीरा तो हमारे पास काफी है, अमीर हमजा ने कहा, इसलिए 20 दिन क्यों जाया किए जाएं? बेहतर यही है कि 3 रोज वाले रास्ते पर चलें। लश्कर इसी राह पर चलने लगा। रेगिस्तान ऐसा उजाड़ था कि दिल दहलता था। कारण का कहना सही निकला, वाकई इस राह में पानी कहीं भी न मिला। अमीर हमजा और उनके साथियों को उम्मीद थी कि 4थे दिन हफ्त मुल्क के पहले शहर में दाखिल हो जाएंगे, लेकिन 4था दिन भी गुजर गया और वह हैबतनाक रेगिस्तान खत्म न हुआ। लश्कर वालों ने इस उम्मीद पर कि 4थे रोज पानी मिल जाएगा दिल खोल कर पानी पिया था, जिसका नतीजा ये निकला कि पानी का जहीरा खत्म हो गया। अब किसी की छागल में एक कतरा पानी भी न था। आसमान से सूरज आग पर जा रहा था। शायद तब कर तांबे की मानद शुरू हो गई थी। सवारों और उसके घोड़ों की प्यास के मारे बुरी हालत थी। تالو چٹک رہے تھے اور ہونٹ خشک تھے. امیر حمزہ نے کارن سے کہا تو اس کو کہتا تھا کہ 3 دن بعد ہفت ملک کے پہلے شہر میں پہنچ جائیں گے, مگر آج 4th دن ہے اور سہرا ختم ہونے کو نہیں آتا, لشکر میں پانی کی ایک بوند بھی باقی نہیں, اب بتا کیا کیا جائے. کارن نے ہاتھ باندھ کر جواب دیا, جناب عالی بندے کی اس میں کیا ہتا ہے, 12 برس پہلے جب میں اس راستے سے گزرا تھا تو 3 دن بعد ہی ہفت ملک میں پہنچ گیا تھا, ایسا معلوم ہوتا ہے کہ اس مدت میں راستے کی شکل بدل گئی, اگر آپ اجازت دیں تو میں پانی کی تلاش میں جاؤں. جاؤ لیکن جلدی آنا. کارن دل میں خوش ہوا, اپنے جوانوں کے پاس آیا, انہوں نے اپنے پینے کے لیے 5 دن کا پانی چھپا رکھا تھا, وہ چھپکے چھپکے اپنی پیاس بجھا رہے تھے. کارن نے ان سے کہا گھوڑوں پر سوار ہو کر چلنے کے لیے تیار ہو, میں ہو جاؤ, میں جا کر امیر حمزہ کو زہر دیتا ہوں, جو ہی تمہیں خبر ملے کہ حمزہ کا کام تمام ہوا اس وقت اسی کے لشکر پر حلہ بول دینا. حمزہ کے سپاہی پیاس سے تڑپ رہے تھے, ان میں لڑنے کی بالکل سکت نہیں تھی, وہ تمہارا حملہ نہ سہ سکیں گے. وہ اپنے لشکر کو خوب سکھا پڑھا کر امیر حمزہ کے پاس آیا, اس کے ہاتھ میں پانی کی چھاگل تھی جس میں اس نے زہر ملا دیا تھا. پانی کہیں سے ملا؟ امیر حمزہ نے پوچھا. جناب اس علاقے میں پانی دور دور تک نہیں, 1 دن اور سفر کیجیے, مجھے یقین ہے کہ اگلے پڑاؤ پر پانی ضرور مل جائے گا. پانی کے ایک دو گھونٹ میری چھاگل میں بچ رہے ہیں, اجازت ہو تو حاضر کروں. نہیں کہتے ہی اس نے پیالے میں پانی بھرا اور امیر حمزہ کو پیش کیا. پیاس کے مارے امیر حمزہ کی حالت بڑی خراب تھی, بے اختیار پیالہ ہاتھ میں پکڑ لیا مگر ہونٹوں سے لگانا چاہتے تھے کہ ایک خیال آیا, دل میں کہنے لگے کہ اچھا معلوم نہیں ہوتا کہ میں اپنی پیاس بجھا لوں اور میرے دوست پیاسے رہیں. یہ سوچ کر پیالہ لندور کی طرح بڑھایا اور کہا, بھائی لندور یہ پانی تم پیو, میں تو صحرا ہی کا باشندہ ہوں, پیاس برداشت کر سکتا ہوں, مجھ سے زیادہ تم کو پیاس لگ رہی ہوگی. لندور بولا, میں نے تو صبح ہی پیا تھا لیکن ہمارا دوست آدھی پہلوان کل سے پیاسا ہے. یہ کہہ کر اس نے پیالہ آدھی کی طرح بڑھا دیا. آدھی پہلوان ادھموا ہو رہا تھا مگر وہ پیالہ ہاتھ میں پکڑ کر ہنسا اور کہنے لگا, بھائی لندور تمہاری اس مہربانی کا بہت شکریہ, لیکن ذرا میرا ڈیل ڈول دیکھو اور ایک ننا منا سا پیاسا دیکھو جس میں مشکل سے ایک پھونک پانی چھٹانگ پانی ہوگا, اس سے میری پیاس کیا بجھے گی. یہ کہہ کر اس نے پیالہ سلطان بخش مغربی کی طرح بڑھایا, اس نے مقبل وفادار کو تھما دیا. مقبل نے جی میں کہا کہ اگر پانی میں پی لوں تو لوگ کہیں گے کہ میر حمزہ تو پیاسے رہے اور اس غلام نے پانی پی لیا, یہ تو ہمیشہ کی بدنامی ہے. یہ سوچ کر پیالہ میر حمزہ کے پاس لے گیا اور بولا, بھائی حمزہ یہ آپ ہی کا حق ہے, آپ یہ پانی پی لیجیے, ہم غلاموں اور جانساروں کی پیاس اسی خوشی سے بجھ جائے گی کہ آپ کا حق حلق تر ہو گیا. اپنے ساتھی کی اس محبت کو دیکھ کر امیر حمزہ رونے لگے اور پیالہ ہونٹوں سے لگا لیا. عمر و ایار پوری رفتار سے مکے کی جانب دوڑا چلا جاتا تھا کہ ایک جگہ ایک شخص کو درخت کے نیچے کھڑا دیکھا, اس نے سر سے پیر تک سبز رنگ کا لباس پہن رکھا تھا اور آنکھوں پر نقاب تھا. عمر و حیران ہوا, قریب جا کر کہنے لگا, بڑے میاں تم کون ہو اور یہاں کیا کر رہے ہو؟ اے عمرو اتنی جلدی مجھے بھول گیا, میرا نام حضر ہے, ابھی ابھی کارن حبشی نے امیر حمزہ کو زہر ملا پانی دیا ہے اور وہ پیالہ اپنے ہونٹوں سے لگائے ہوئے ہیں, دیر نہ کر فوراً وہاں پہنچے اور پیالہ ان کے ہاتھ سے چھین کر پھینک دے, لیکن یہی سے آواز لگاتا جا کہ پانی نہ پینا پانی نہ پینا, ہوا تیری آواز کو حمزہ کے کانوں تک پہنچائے گی. اس کے بعد حضرت حضر نے عمرو کو ایک چشمے کا پتہ بتایا اور غائب ہو گئے. عمر و عیار نے اپنے سامان وہیں پٹکا اور پانی نہ پینا کی آواز حالانکہ پورے زور سے لگاتا ہوا دوبارہ اسی راستے پر دوڑنے لگا جس راستے سے آیا تھا. ادھر امیر حمزہ گھونٹ بھرنے ہی والے تھے کہ ایک آواز کان میں آئی, پانی نہ پینا پانی نہ پینا. انہوں نے حیران ہو کر ہاتھ روک لیا اور افق کی جانب دیکھنے لگے. تھوڑی دیر بعد پھر وہی آواز سنائی دی اور اس مرتبہ لندور آدھی سلطان بخش مغربی اور وفادار نے بھی سنی. یہ دل میں کہنے لگے, یا الہی یہ کیا بھید ہے, آواز تو عمر و یار کی معلوم ہوتی ہے مگر یہاں کہاں, وہ تو مکے میں بیٹھا آرام کر رہا ہوگا. اچانک گھول کا ایک بادل صحرا میں اٹھا اور قریب آنے لگا, عمرو کی آواز اسی بادل میں سے آ رہی تھی. کارن کہنے لگا, جناب آپ اس آواز کی طرف توجہ نہ دیں اور پانی پی لیں, صحراؤں میں جن بھوت رہتے ہیں اور وہ ایسی آوازیں پیدا کر کے لوگوں کو ڈرائے کرتے ہیں. یہ سن کر امیر حمزہ نے پیالہ دوبارہ لبوں تک لگایا ہی تھا کہ پھر وہی آواز آئی, پانی نہ پینا پانی نہ پینا. امیر حمزہ نے ہاتھ روک لیا. اچانک کیا دیکھتے ہیں کہ گرد کے بادل میں سے عمرو دوڑتا آتا ہے اور ہاتھ اٹھا کر چلا رہا ہے, پانی نہ پینا پانی نہ پینا, اے حمزہ پانی نہ پینا. پھر آنند فانند اس نے نزدیک آ کر وہ پیالہ چھینا اور زمین پر پھینک دیا. پانی جو ہی ریت پر گرا زمین پھٹ گئی اور اس کا رنگ سیاہ ہو گیا. پانی کا ایک قطرہ امیر حمزہ کے موزے کے چمڑے میں سے گزرتا ہوا پاؤں پر آیا اور تلوے میں سے ہو کر نکل گیا. تب سب کو معلوم ہوا کہ پیالے میں پانی نہیں زہر قاتل تھا. कारण हर्षी ने भांडा फूटते देखा तो झट अपने घोड़े को एड़ लगाई और भागा। इसके बाद लश्करी ने उसको यूं आते देखा तो संजय के अमीर हमजा का काम तमाम गुम हो गया। सोचे संजय बगैर उन्होंने तलवारें नेजे भाले और कुल्हाड़ियां उठाई और अमीर हमजा की फौज पर हमला कर दिया। कारण उन्होंने रोकता ही रहा मगर उसकी चीख पुकार किसी ने उनके कानों तक न पहुंची। उधर लंदू ने अपनी फौलादी गुर संभाला, मुकबिल वफादार ने तीर चलाने शुरू किए, सुल्तान बख्त मगरबी ने तलवार के जोहर दिखाए और आदि पहलवान गुस्से से कांपता हुआ मस्त हाथी की तरह दुश्मन पर टूट पड़ा। जो शख्स भी उसके हाथ आता जिंदा न बचता। देखते ही देखते ही इन बहादुरों ने कश्तियों के पुश्ते लगा दिए और कारण के 12,000 सिपाहियों में से 10,000 को गाजर मूली की तरह काट कर डाल दिया। उमरो कारण की तलाश में फिर रहा था लेकिन उसका कहीं पता न था। दरअसल कारण के कुछ साथी पहले ही उसे लेकर निकल भागे थे। उमरो अब सब लोगों को चश्मे पर लाया जिसका पता हजरत हिजर ने बताया था। यहाँ हर एक ने जी भरकर पानी पिया और अपनी अपनी मशकों और छागलों में पानी भर लिया। इसके बाद खुदा का नाम लेकर आगे चल पड़े और 5 दिन तक सहरा में सफर करते रहे। आखिर 6ठे रोज एक छोटी सी बस्ती के आसार दिखाई दिए। सबकी जान में जान आई। इस बस्ती का सरदार अमीर हमजा के इस्तकबाल को आया। उसकी जुबानी मालूम हुआ कि चंद रोज पहले एक हबशी पहलवान अपने 10-12 साथियों के हमरा यहाँ आया था और लूटमार करके चला गया। अमीर हमजा समझ गए कि वह कारण ही होगा। बस्ती के सरदार ने यह भी बताया कि हफ्त मुल्क का पहला शहर यहाँ से 800 कोस दूर है, लेकिन घबराने की जरूरत नहीं, राह में ठंडे और मीठे पानी के बेशुमार चश्मे मिलेंगे। अमीर हमजा ने खुश होकर सरदार को इनाम इकराम दिया तो वो राह बताने के लिए साथ जाने पर आमादा हो गया। अमीर ने उसे साथ ले लिया और 2 रोज बाद उस लश्कर ने सहरा में क्याम किया। करीब ही एक चश्मा था जिसका पानी होश में जमा हो रहा था। लश्कर में चंद पालतू कुत्ते भी थे, वो दौड़ते गए और पानी में मुंह डाला मगर पानी पीते ही उनके जिस खुश्क पत्ते की तरह थर थर कांपे और फिर सर्द पड़ गए। सिपाहियों ने कुत्तों के मरने की खबर अमीर हमजा तक पहुंचाई। वो खुद होश पर आए और पानी की रंगत देखते ही कह दिया कि इसमें जहर मिला है, यहाँ से कोई शख्स पानी न पिए। ये हरकत भी इन बदमाश कारण की थी। अमीर हमजा की हिदायत पर नए कुएं खोद दिए गए और खुदा की कुदरत के इनमें से पानी निकल आया। सब लश्कर और घोड़ों ने पानी पिया और आगे चले। रास्ते में जितने चश्मे मिले सबके पानी में जहर मिला हुआ था। कारण जानता था कि अमीर हमजा का लश्कर इधर से गुजरेगा, इसलिए वो हर चश्मे में जहर मिलाता चला गया, लेकिन उसकी चाल बेकार हो गई। लश्कर का एक शख्स भी जहर से हलाक न हुआ। 22वें रोज अमीर हमजा उनके नजदीक पहुंचे। यह हफ्त मुल्क का पहला शहर था और एक बुलंद पहाड़ पर बसाया गया था। पूरा शहर एक संगीन किले के अंदर तामीर किया गया था और किले की दीवारें इतनी ऊंची थी कि उन पर कमन भी नहीं फेंकी जा सकती थी। पहाड़ के दामन में एक तूफानी दरिया बह रहा था। अमीर हमजा का लश्कर इसी दरिया के किनारे उतरा और हैमे लगा लिए। कारण पहले ही से किले में पहुंचकर वहां के हाकिम को नौशेरवां का हद दे चुका था। शहर के 3 किले थे और ये तीनों किले एक दूसरे से 12-12 कोस के फासले पर थे। तीनों किलों के हाकिम सगे भाई थे। पहले किलादार का नाम हाम, दूसरे का साम और तीसरे का नाम महिन जरीन था। कारण ने बाकी 2 किलादारों को भी नौशेरवां का हद दिखाया और कहा कि अरब का एक नौजवान अमीर हमजा लश्कर लेकर आ रहा है। वो नौशेरवां के मुल्क पर कब्जा करने के साथ साथ हफ्त मुल्क पर भी कब्जा करने का ख्वाब देख रहा है। नहाय ताकतवर और जीदार जवान है और इसके साथ हिंदुस्तान का नामवर बादशाह लंदूर भी है। नौशेरवां के लिए उसका मुकाबला दुश्वार है, इसलिए वो चाहता है कि किसी न किसी हीले से कोई शख्स अमीर हमजा को मौत की नींद सिला दे। उसे हलाक करने की कई तदबीरें की गईं मगर वो हर मर्तबा मौत के मुंह से बच निकला। हमने अपने दोनों भाइयों से मशवरा किया। एक भाई कहने लगा, घबराने की क्या बात है, हम में से हर एक के पास 10-10 हजार सवार मौजूद हैं। रात की तारीखें में अमीर हमजा के लश्कर पर चढ़ दौड़ेंगे। ये सुनकर सबसे बड़ा भाई हंस पड़ा और बोला, कुछ अकल से काम लो वरना मारे जाओगे। मैंने अमीर हमजा को देखा है, उसकी शाहजोरी से खूब वाकिफ हूँ, उसे जीतना मुमकिन ही नहीं। इसके अलावा लंदूर भी इनके साथ है। जरा गौर करो कि जिस शख्स को नौशेरवां जैसा अजीम बादशाह हलाक न कर सका, भला हम उसे क्यों कर मार डालेंगे। मेरी राय यह है कि इनकी इताअत कबूल कर ली जाए, इसी में हमारी सलामती है। दोनों छोटे भाइयों ने अपने बड़े भाई के मशवरे पर अमल किया। इस वक्त अमीर हमजा की खिदमत में एलसी रवाना किया और हाजिर होने की इजाजत तलब की। आदि पहलवान ने अमीर हमजा से जाकर कहा कि तीनों किलेदार आपसे मिलने के लिए آتے ہیں۔ امیر حمزہ نے حکم دیا کہ ہماری طرف سے چند سردار جائیں اور انہیں عزت کے ساتھ لے آئیں۔ تھوڑی دیر بعد حام سام اور مہر زری امیر حمزہ کے خیمے میں آئے۔ انہوں نے سب کو محبت سے گلے لگایا اور ایسی ہاتھی تواضع کی کہ ان کے دلوں سے سارے اندیشے نکل گئے۔ تب ہم نے اس خط کی نقل امیر حمزہ کو دکھائی جن نے شیروانی اسے بھی کارن کے ذریعے بھیجا تھا۔ امیر حمزہ یہ خط پڑھ کر بہت رنجیدہ ہوئے اور دل میں کہا، یقین نہیں آتا کہ نوشیروان جیسے بادشاہ نے ایسی گھٹیا حرکت کی ہوگی۔ ممکن ہے کارن نے مجھ کو نوشیروان سے بدزن کرنے کے لیے یہ جعلی خط بنایا ہو، پھر بھی اس کی تصدیق ضروری ہے۔ اس وقت مقبل وفادار کو طلب کر کے حکم دیا کہ مدائن کی جانب کوچ کرو اور یہ نوشیروان کو دکھا کر پوچھو کیا تم نے لکھا ہے۔ مقبل وفادار نے چند سپاہیوں کو ساتھ لیا اور مدائن کی طرف روانہ کیا۔ کئی دن تک انطاکیہ میں قیام کرنے کے بعد امیر حمزہ اگلی منزل کی جانب چلے۔ تینوں قلعہ دار حام سام اور مہر زری بھی اس کے ساتھ جانے کے لیے ضد کرنے لگے۔ آخر امیر حمزہ نے انہیں بھی لشکر میں شامل ہونے کی اجازت دے دی۔ انطاکیہ سے 15 میل دور شہر اعلانیہ آباد تھا اور وہاں سے حاکم کو انیس کہتے تھے۔ کارن حبشی اس دوران میں نوشیروان کے خط کی نقل انیس کو پہنچا کر آگے جا چکا تھا۔ اعلانیہ کا حاکم بڑا شریر بدذات اور مکار آدمی تھا۔ لڑنے بھڑنے کی اس میں ضرورت نہ تھی، ہاں مکر اور فریب کے ہتھیاروں سے کام لینا خوب جانتا تھا۔ اس نے جب سنا کہ امیر حمزہ کا لشکر شہر کی فصیل کے قریب آن پہنچا تو نہایت شان و شوکت سے 1000 سپاہیوں کے جھرمٹ میں باہر آیا، امیر حمزہ کے قدموں کو بوسا دیا اور کہنے لگا، حضور نے بڑا کرم فرمایا کہ یہاں تشریف لائے، میں اپنی خوش نصیبی پر جتنا ناز کروں کم ہے۔ اے انیس، ہم تجھ سے حراج وصول کرنے آئے ہیں، نوشیروان شہنشاہ اقلین نے مجھے اس کام کے لیے بھیجا ہے کہ باغیوں سے حراج وصول کروں اور اگر وہ ادا نہ کریں تو انہیں مزہ چکھاؤں۔ آریجہ اس غلام کو بغاوت کرنے کا حوصلہ کہاں؟ ریس نے گڑ گڑا کر کہا، جتنا جی چاہے حراج لیجئے، آج سے جنگ کرنے کا حوصلہ مجھ میں نہیں بلکہ میں تو چند دن آپ کی میزبانی کی عزت حاصل کرنا چاہتا ہوں۔ ریس نے اپنی چکنی چپڑی باتوں سے میر حمزہ کو شیشے میں اتار لیا اور عرض کی کہ لشکر کو شہر سے باہر ٹھہرائیے اور خود اپنے دوستوں کے ساتھ شہر کے اندر میرے محل میں قیام کیجیے۔ امیر حمزہ نے اس کی درخواست منظور کی اور شہر میں آ گئے۔ 2 روز بعد انیس نے کہا، عالیجہ بندے نے ایک نہایت عمدہ حمام بنوایا ہے اور آپ اس میں غسل کر کے خوش ہوں گے، اگر حکم ہو تو پانی گرم کراؤں۔ اس نے اپنی درخواست ایسی عاجزی سے پیش کی کہ امیر حمزہ انکار نہ کر سکے اور کہا، اچھا جیسی تمہاری خوشی۔ انیس کا یہ حمام دراصل موت کا کمرہ تھا اور وہ اس میں نہ جانے کتنے آدمیوں کی جان لے چکا تھا۔ اس حمام کے برابر میں اس نے ایک کمرہ نہایت خوشنما بنا رکھا تھا۔ نہانے کے بعد وہ مہمان کو اس کمرے میں پھل کھلانے کے بہانے سے لے جاتا۔ اس کمرے کی چھت کو لوہے کی چادر ستون سہارا دیے ہوئے تھے اور ستونوں کے ساتھ زنجیریں باندھی تھی، جو زنجیریں کھینچی جاتی تو چھت دڑام سے زمین نیچے آ گرتی اور کمرے میں جتنے بھی آدمی موجود ہوتے سب کے سب اس کے نیچے دب کر مر جاتے۔ امیر حمزہ اپنے دوستوں کے ساتھ حمام میں گئے، دیکھا کہ بڑی عظیم عمارت ہے اور پانی کو گرم اور ٹھنڈا کرنے کے لیے اعلیٰ انتظامات کیے گئے ہیں۔ انیس نے امیر حمزہ اور لندور وغیرہ کو تو حمام میں داخل کیا اور خود موت کے کمرے میں جا کر ایک بڑے دسترخوان پر قسم قسم کے لذیذ پھل چن دیے۔ اس کے بعد اس نے اپنے 4 طاقتور حبشی غلاموں کو طلب کر کے حکم دیا لوہے کی زنجیروں کو پکڑنے اور جو ہی ڈھول بجنے کی آواز سنائی دے زنجیروں کو کھینچ لیں۔ امیر حمزہ، لندھور، مقبل وفادار اور رادے پہلوان سب حمام میں نہا رہے تھے۔ انہوں نے عمروں کو بھی بلایا کیا کر نہا لے، مگر وہ نہ مانا، کہنے لگا، تم لوگ اپنے بدن کا میل اتارو، میں ذرا اس عمارت کا معائنہ کرتا ہوں۔ یہ کہہ کر اٹھا اور چاروں طرف گھوم پھر کر دیکھنے لگا۔ وہ حمام کے پیچھے جو گیا تو کیا دیکھتا ہے کہ 4 ہٹے کٹے توے کے سیاہی کی طرح کالے حبشی لوہے کی زنجیریں تھامے کھڑے ہیں۔ عمرو حیران ہوا کہ یہ کیا مزہ ہے، ایک طرف ہٹ کر اپنی صورت 100 سال کے بڈھے کی بنائی اور کمر جھکا کر آہستہ آہستہ چلتا ہوا ادھر آیا۔ ایک حبشی نے کہا، او بڈھے، کیا تیری موت نے آواز دی ہے کہ ادھر آ نکلا، جلد یہاں سے بھاگ، کوئی دم میں سے اس کمرے کی چھت گرنے والی ہے، کوئی دم میں اس کمرے کی چھت گرنے والی ہے، ہم ڈھول بجنے کا انتظار کر رہے ہیں۔ سنتے ہی عمرو وہاں سے رفو چکر ہوا، اپنی اصلی صورت میں حمام کے اندر پہنچا اور امیر حمزہ کے کان میں کہہ دیا کہ انیس نے تم سب کو حمام کے برابر والے کمرے میں تم سب کو مار ڈالنے کی ایک تدبیر سوچ رکھی ہے، خبردار حمام کے برابر والے کمرے میں ہرگز نہ جانا ورنہ زندہ نہ آؤ گی، ایسی صورت کرو گے پہلے انیس خود وہاں داخل ہو، फिर देखना मैं किस तरह उसके सर पर वो छत गिराता हूँ। जब अमीर हमजा और उनके दोस्त नहा चुके तो अनीस ने कहा, आइए अब मैं आपको अपने शहर के खास फल खिलाऊं। ये फल इतने लजीज और शीरी हैं कि आपने पहले कभी ना खाए होंगे। ये कहकर वो इन सबको मौत के कमरे में की जानिब ले गया और अंदर जाने का इशारा किया, मगर अमीर हमजा रुक गए और बोले, ये कायदे के खिलाफ है कि मेहमान पहले कदम बढ़ाए, मेजबान को आगे बढ़ना चाहिए। सुनकर अनीस मौत के कमरे में दाखिल हुआ। उधर उमरों ने अपने मुंह से ऐसी आवाज निकाली जैसे ढोल बज रहा हो। ढोल की आवाज हबशियों के कानों तक गई तो उन्होंने फौरन जंजीरें खींच ली और छत एक होलनाक धमाके से नीचे आग पड़ी। अनीस का जिस्म छत के बोझ से कुचल कर कीमा बन गया। देखकर लंदूर आदि पहलवान और मुकबिल वफादार हैरान रह गए। तब अमीर हमजा ने उन्हें अनीस के मकारी और उम्रों के कारस्तानी से आगाह किया। अनीस के मारे जाने की खबर आग की तरह हर तरफ फैल गई। फौजी सरदारों और अमीरों ने आकर अमीर हमजा के कदमों पर सर रखा और इताअत कबूल कर ली। उसके बाद अमीर ने यहाँ से हल की जानिब कूच किया।
खत्म कर रही।